Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz. श्रीकृष्ण जन्माष्टमी आज विधिपूर्वक मनाइँदै सुदूरपश्चिममा गौरा पर्वको रौनक
नेपाली कांग्रेस कर्णाली प्रदेश स्तरीय महाधिवेशन प्रतिनिधिहरूको दुई दिने प्रशिक्षण आज बिरनरमा सकिँदै सरकारले बहुमतको आडमा बहुमतको दुरुपयोग गरेको नेता पौडेलको आरोप
कर्णाली प्रदेशका 27% मात्र विद्युत सेवाको पहुँचमा बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटका लागि रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा हिमाल पहाड तराई कोही छैन तराई बिहानको भेरी खबरबाट ढिलो राउत र केशव ढकालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी डट कम डट एनपी मोबाइल एप्लिकेसन हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरी सुर्खेत सहित देशैभर मनाइँदैछ ज्ञान युग कर्मयुग र भक्ति युगका परिणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको 8 गर्भका रूपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको 8 गर्भबाट भगवान विष्णुको 8 अवतारका रूपमा आजका दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ अन्याय अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान विष्णुले मानिसको अवतारका रूपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृति स्वरूप आजका दिन यो पर्व मनाउने गरिएको हो कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका 5 पाण्डव मध्येका अर्जुनको सारथीका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको छ श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रूपमा समेत मनाउने गरिन्छ आजको दिनमा विशेष गरी महिलाहरू व्रत बसी राति 12 बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जागराम बसेर श्रीकृष्णको भक्ति सङ्गीत
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौडाको मुख्य दिन आज हर्षोल्लासका साथ मनाइँदैछ आज अठ्याउली अर्थात् अष्टमी यो दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खोलामा पार्वती र शिवको पूजा गर्ने चलन छ भदौ शुक्ल पञ्चमीदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन महिलाहरूले घर घरमा तामाको भाँडामा 5 प्रकारका अन्न बिरुडा भिजाएर गौरा पर्वको विधिवत सुरुवात गर्ने गर्दछन् पञ्चमीका दिन भिजाइएको बिरुवा अर्को दिन खस्टीका दिन नजिकको धारा तलाउ वा पोखरीमा लगेर पखाल्ने चलन रहेको छ यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठ मन्दिरमा भिजाएर पूजा अर्चना गरी विवाहित महिलाहरूले मन्त्रीको एक किसिमको धागो र दुबो चढाउने चलन रहेको छ गौरा पर्वमा दौडामा पौराणिक कथा देवी देवताका गाथा गाउने चैतली धुमरी ढुस्कु लगायतका भाकामा डेउडा खेल्ने र रमाइलो गर्ने चलन रहेको छ डेउडाका माध्यमबाट समाजमा भएको विकृति देशको राजनीतिक अवस्था लगायतका बारेमा तीखो व्यङ्ग्य गर्ने चलन रहेको छ यस्तै डेउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सद्भाव कायम गर्न पनि चेतना जगाउने प्रयास गरिँदै आएको छ भदौ शुक्ल पञ्चमीका दिन गौरा पर्व सुरु हुने भए पनि गौरा पर्वको विसर्जन पनि आफआफ्नो चलन अनुसार गर्ने परम्परा छ
नेपाली कंग्रेसको कर्णाली प्रदेश स्तरीय महाधिवेशन प्रतिनिधि प्रशिक्षण कार्यक्रम आज सकिँदैछ केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको दुई दिने प्रशिक्षणमा कर्णालीका 10 जिल्लाका 250 जना भन्दा धेरै प्रतिनिधिको सहभागिता रहेको छ प्रतिष्ठानले पार्टीलाई जागरूक बनाउन दुई दिनसम्म कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण सञ्चालन गरिएको जनाएको छ प्रशिक्षणमा कंग्रेसका सांगठनिक संरचना विधान र विशेषता राजनीतिक आर्थिक प्रस्ताव दृष्टिकोण जनता सम्पर्क र सम्वाद जस्ता कुरालाई समावेश गरेको कंग्रेसले जनाएको छ प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा कम्युनिष्टहरूले चुनाव जिते पनि कंग्रेसले सिद्धान्त जितेको बताउनु भएको छ उहाँले दुई तिहाईको सरकारले सत्ता सञ्चालन नै नगर्न गर्न नजानेको भन्दै सरकारले बहुमतको उपयोग नगरी दुरुपयोग गरेको टिप्पणी गर्नुभयो।
वास्तवमा कम्युनिस्टहरूले सत्ता त प्राप्त गरे तर सत्ता सञ्चालन गर्न सकेनन्, सत्तालाई सदुपयोग गर्न सकेनन्, दुईटै बहुमतलाई उपयोग गर्न सकेनन् र दुईटै बहुमतलाई चरम दुरुपयोग गरे।
नेता पौडेलले अहिले जनताले कंग्रेसमाथि भरोसा गर्न थालेको भन्दै कंग्रेस पनि भरोसा योग्य बन्नुपर्ने तर्क गर्नुभयो। उहाँले सबै नेताहरूले पार्टीको काम इमान्दारिताका साथ समयमै गर्ने हो भने आगामी निर्वाचनमा कुनै पार्टीले पनि कंग्रेसलाई रोक्न नसक्ने ठोकुवा गर्नुभयो।
समयमै गरौ, समयमा नगरेपछि त्यो समयमा नभएको कामलाई के काला तिब्बती तग्रसम्म भन्छ, त्यसको रस त कालले पिइदिन्छ अरे। त्यसो भएको हुनाले हामीले हाम्रो पार्टीका काम कारवाहीहरू पनि समयमा नै हामीले गर्नुपर्छ र यो समयमा गर्ने कुरालाई यो चाहिँ अरूलाई देखाएर यसले गर्दा त्यसले नमानेर यो होइन, शुद्ध मन लिएर तपाईँले एउटा पवित्र भावना, निष्पक्षता, निष्पक्ष भावना र न्याय न्यायोचित भावना, न्यायोचित दृष्टिकोण राखेर तपाईँ निर्णय गर्न अगाडि बढ्नुभयो भने कुनै पनि पार्टीभन्दा कहिल्यै पनि कमजोर हुने पार्टी होइन।
उहाँले शीर्ष नेता र कार्यकर्ताहरूले विगतको आत्मसमीक्षा गरेर मात्र कंग्रेस सबैको भरोसा योग्य पार्टी बन्ने दावी गर्नुभयो। यसै गरी कंग्रेस उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनका लागि अहिलेबाट कंग्रेस सशक्त हुनुपर्ने बताउनु भएको छ। उहाँले प्रशिक्षणपछि गाउँ गाउँमा पुगेर कंग्रेसको विचार, सिद्धान्त र सिकेका कुरा सबै नेता कार्यकर्ता माझ पुर्याउन आग्रह गर्नुभयो।
यो विश्वास हो, यो नीति हो, अवधारणा हो, दर्शन हो, सिद्धान्त हो, एजेन्डा हो, जे भने पनि छ, नौवटा कुरा अनिवार्य रूपले याद गरेर जानु होला। पहिलो हो राष्ट्रियता, दोस्रो हो लोकतन्त्र, तेस्रो हो समाजवाद, चौथो हो गणतन्त्र, पाँचौँ हो संघीयता, छैठौँ हो समावेशिता, सातौँ हो धर्मनिरपेक्षता, आठौँ हो विस्तृत निर्वाचन प्रणाली र नौ हो अहिंसा र शान्ति।
यस्तै कांग्रेस महामन्त्री डाक्टर प्रकाश शरण महतले विगतबाट शिक्षा लिएर आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि क्रियाशील हुन नेता कार्यकर्तालाई सुझाव दिनुभयो। उहाँले जनताको बीचमा जान नसक्दा पार्टी कमजोर बनेको भन्दै अब पनि त्यस्तो गति दोहोर्याउन नहुने उल्लेख गर्नुभयो।
सिद्धान्त छ, विचार छ, त्यही अनुकूलको हाम्रो व्यवहार, घुलमिल र जनताको सुख दुःखमा जनताको बीचमा जाने हाम्रो चाहिँ प्रवृत्तिलाई विस्तार गर्नुपर्छ, व्यापक बनाउनुपर्छ। यदि यो गर्न सक्यो भने नेपाली कङ्ग्रेस पार्टीले नजित्ने कुरो छैन, चुनाव जित्छ।
महामन्त्री कृष्णप्रसाद सिटौलाले पुरानै कार्यशैली सोच र संरचनाबाट कांग्रेस चलायमान हुन नसक्ने भएकाले नयाँ सोच शैली र संरचना आवश्यक रहेको उल्लेख गर्नुभएको छ। उहाँले संविधानमा ल्याएको परिवर्तनलाई बचाउन सक्ने पार्टी सञ्चालन गर्नुपर्ने भन्दै नीतिगत र सैद्धान्तिक रूपमा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको उद्घाटन सत्रमा रंगमती शाही, कर्णाली प्रदेश सभा प्रतिपक्ष दलका नेता एवं केन्द्रीय सदस्य जीवन बहादुर शाही, केन्द्रीय सदस्य हृदयराम थानी लगायतले प्रशिक्षण सफलताको कामना गर्नुभएको छ। प्रशिक्षण कार्यक्रममा पार्टी नेता, पदाधिकारी तथा केन्द्रीय नेताको सहभागिता रहेको छ भने प्रशिक्षणको समापन गर्न आज सभापति शेरबहादुर देउवा पनि सुर्खेत आउने बताइएको छ। यसैबीच हामीले प्रशिक्षण कार्यक्रममा सहभागी भएका कर्णालीका 10 जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई कंग्रेसलाई बलियो पार्टी बनाउन पार्टी नेतृत्वले के गर्नु पर्ला त भनी सोधेका छौं। सुनौ उनीहरूको भनाई आजको जनआवाजमा।
कार्यकर्ताको मनोभावना बुझ्न जरुरी छ, कार्यकर्ताको पीडा बुझ्न जरुरी छ, कार्यकर्ताको मर्म बुझ्न जरुरी छ। नेताले नेता भइसकेपछि नेताकै व्यवहार गरेर कार्यकर्ताले चटक्कै तल छोडेर आफ्नो चाहिने शानमा बस्नु भएन। हामीले नेपालको माटो सुहाउँदो, नेपालको वातावरण सुहाउँदो, हावापानी सुहाउँदो र नेपाली मनलाई बुझेर नेपाली काङ्ग्रेसले कार्यकर्ताको भावनालाई कदर गर्न सक्यो भने नेपाली काङ्ग्रेस बलियो हुन्छ। नेपाली काङ्ग्रेस बलियो हुनु भनेकै यो देशको प्रजातन्त्र बलियो हुनु हो।
गर्नु पर्यो, काम गर्नु पर्यो, विश्वास दिलाउनु पर्यो, आफूले पनि गर्ने काम गर्नु पर्यो। त्यसै काङ्ग्रेसमा पनि भएन, अब वादीको जोर कहाँबाट कहाँ आउनु पर्यो, अब छैन यहाँबाट गएर बुझाउनु पर्यो, सुचाउनु पर्यो।
पक्कै पनि यो कार्यक्रमले भोलि बिहानको दिनमा नेतृत्वदेखि लिएर तल्लो स्तरको कार्यकर्ताहरू समक्ष पनि एउटा नेपाली काङ्ग्रेसलाई सशक्त बनाउनको निमित्त र संगठनलाई अगाडि बढाउनको निमित्त चाहिँ मजबुत हिसाबले चाहिँ अगाडि जान्छ होला भन्ने चाहिँ मैले सोचेको छु। र यही हिसाबले चाहिँ अगाडि बढ्यो भने पक्कै पनि नेपाली काङ्ग्रेसको माथिल्लो स्तरका नेताहरू र तल्लो स्तरका कार्यकर्ताहरूले भोलि बिहानको दिनमा यस देशलाई चाहिँ समाज
आफ्ना नीति तथा कार्यक्रम अगाडि गराउनु पर्छ र त्यसको लागि सबैभन्दा पहिला गुट उपगुट अन्त्य गर्नुपर्छ। र अर्को कुरा, यो भ्रष्टाचार, ठुला भ्रष्टाचारहरू, वाइबडी, सुन काण्ड लगायतका भ्रष्टाचारहरू किन नेपाली काङ्ग्रेसको नाउँ आउने बित्तिकै सामसुम हुने गर्छन्, नेपाली काङ्ग्रेसको नेतृत्व यसमा कि चाहिँ आफू संलग्न छैनौँ भन्ने प्रश्न पार्नुपर्छ। र सानातिना घटनामा सांसद अवरुद्ध गर्नुभन्दा यी राष्ट्रका ठुला सवालहरू, भ्रष्टाचारका सवालहरूलाई उठाएर सांसद अवरुद्ध गर्नुपर्छ देशभरि।
हामीसँग छिमेक सरफिरौ लगायतका खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले श्रीकृष्ण जन्माष्टमी आज विधिपूर्वक मनाइदै सुदूरपश्चिममा गौरा पर्वको रौनक, नेपाली कंग्रेस कर्णाली प्रदेश स्तरीय महाधिवेशन प्रतिनिधिहरूको दुई दिने प्रशिक्षण आज सकिँदै सरकारले बहुमतको दुरूपयोग गरेको नेता पौडेलको आरोप लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, कर्णाली प्रदेशमा अहिलेसम्म सबैभन्दा कम कर्णाली प्रदेशमा 27% मात्रै विद्युत सेवा पुगेको छ। नेपाल विद्युत प्राधिकरणको पछिल्लो प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशमा 58 र प्रदेश नम्बर 5 भने 81% विद्युतीकरण भएको छ। कर्णालीका 37 र सुदूरपश्चिमका 24 पालिकामा 5% भन्दा कम विद्युतीकरण भएको छ। देशभरका 753 स्थानीय तहमध्ये 117 स्थानीय तहमा 5% भन्दा पनि कम मात्र बिजुलीको पहुँच पुगेको छ। नेपाल विद्युत प्राधिकरणले कुल जनसङ्ख्याको 78% राष्ट्रिय प्रणालीको विद्युत पुगेकोमा 117 स्थानीय तहमा 5% भन्दा कम रहेको जनाएको छ। यस्तै 55 स्थानीय तहमा 5-35% विद्युतीकरण भएको छ। कुल जनसङ्ख्याको करिब 22% अझै राष्ट्रिय ग्रेडको विद्युत प्रयोग गर्न पाएका छैनन्। सरकारले 2079 भित्रमा प्रत्येक घरधुरीमा विद्युत सेवा पुर्याउने र 4 वर्षभित्रमा प्रति व्यक्ति विद्युत खपतलाई 700 युनिट पुर्याउने लक्ष्य राखेको छ। प्राधिकरणले राष्ट्रिय ग्रेड नपुगेका रुकुम पूर्व, कालीकोट, बाजुरा र जुम्लामा चालु आर्थिक वर्षभित्रमा पुर्याउने लक्ष्य राखेको छ। आगामी 2 वर्षभित्रमा डोल्पालाई र त्यसपछि हुम्लालाई राष्ट्रिय विद्युत प्रणालीमा आबद्ध गर्ने गरी काम अगाडि बढेको प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले बताउनुभयो।
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। बर्दियाको गिरुवा गाउँपालिका 4 दमपुरका 56 वर्षीय रामकली साईको बाघको आक्रमणबाट ज्यान गएको हो। बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको सामुदायिक वनबाट आएको बाघलाई आक्रमण गर्दा साईको ज्यान गएको गिरुवा उपभोक्ता समितिका अध्यक्ष जनक कुमारी ढकालले जानकारी दिनुभएको छ। घर नजिकैको खेतमा घाँस काटिरहेका बेला साईलाई बाघले आक्रमण गरेको हो।
बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरले बालिका बलात्कारको आरोपमा फरार रहेका कोहलपुर नगरपालिका 11 शान्तिनगरका 38 वर्षीय गोविन्द दमाईलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पीडित पक्षले गत असार 26 इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि दमाई फरार रहेका थिए। प्रहरीले करिब 1.5 महिनापछि दमाईलाई बाँकेको बैजनाथ गाउँपालिका 1 चिसापानी गाबरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंहले जानकारी दिनुभयो। गाउँकै बालिकालाई बलात्कार गरेको आरोपपछि फरार रहेका दमाईले आफन्तको सहयोग लिएर पीडित पक्षलाई आर्थिक प्रलोभनमा पारी मुद्दा मिलाउने प्रयास गर्दै आएका थिए। प्रहरीले बलात्कार जस्तो जघन्य मुद्दा मिलाउन भूमिका खेल्ने 10 जनालाई पनि पक्राउ गरेको जनाएको छ।
पत्रकार रवि लान्छानेको समर्थनमा सुर्खेतमा पनि हिजो प्रदर्शन गरिएको छ। वीरनगरको मंगलगढी चोकबाट रयाली सहित वीरनगर बजार परिक्रमा गरी पिपल चौतारामा कोण सभा पनि गरिएको छ। कोण सभामा दिनेश खत्रीले योजनाबद्ध तरिकाले पत्रकार लामिछानेलाई फसाउन खोजिएको आरोप लगाउनु भएको छ। उहाँले आन्दोलन कसैको व्यक्ति र राज्यसँग नभई न्यायको लागि भएको दावी पनि गर्नुभएको छ। आत्महत्या गर्न दुस्साहन गरेको अभियोगमा चितवन प्रहरीले लामिछाने लगायत तीनजनालाई नियन्त्रणमा लिई छानबिन गरिरहेको छ।
रोपाई सकिएसँगै नेपालगञ्ज नाकाबाट दिनहो भारत प्रवेश गर्ने नेपालीको लर्को लाग्ने गरेको छ। सीमा प्रहरी चौकी जमुनाका इन्चार्ज सही माधव रिजाले नेपालगञ्ज नाकाबाट अहिले दैनिक 700-800 संख्यामा नेपालीहरू भारततिर जाने गरेको बताउनु भएको छ। यसरी भारत जानेमा कर्णाली प्रदेशको जाजरकोट दैलेख रुकुम पश्चिम कालीकोट सल्यान तथा प्रदेश नम्बर 5 रोल्पा प्युठान र दाङका बढिरहेका छन्। आफ्नो उत्पादनले 5-6 महिना पनि खान नपुग्ने भएपछि कतिपय त परिवारसँगै भारत जाने गरेका छन्। जाजरकोट छेडाघाट नगरपालिकाका मानसिंह नेपालीले घर परिवार छाडेर अर्काको देशमा काम गर्न जानु रहर नभएर बाध्यता भएको बताउनु भएको छ। गाउँघरमा खेतीपातीको काम सकिएसँगै रोजगारीको व्यवस्था नरहेकाले भारत जानुपर्ने बाध्यता भएको उहाँको भनाइ छ। रुपैयाँको काम सकिएपछि मौसमी कामका लागि नेपालीहरू भारतको हिमाचल प्रदेश सिमला पुग्ने पुणे त्यस्तै रिमा लगायतका ठाउँमा कामका लागि जाने गर्दछन्।
नेपालगञ्ज उपमहानगरपालिकाले उपभोक्ता अधिकारको संरक्षणका लागि विशेष योजना बनाएर लागू गर्ने जनाएको छ। उपप्रमुख उमा थापा मगरले विगतमा विभिन्न कारणले सोचे यति काम हुन नसके पनि यो आर्थिक वर्षमा वार्षिक योजनाका साथ काम गरिने बताउनु भएको छ। उहाँले उपभोक्ता हकित हुने गरी चालु आर्थिक वर्षका लागि वार्षिक कार्ययोजना तयार गर्ने निर्णय गरिसकिएको बताउनु भएको छ। पहिलो चरणमा सेवा प्रदायक निकायले सचेत पार्ने उपभोक्ता शिक्षाका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्ने उहाँको भनाइ छ। यसरी सचेत पार्दा पनि वस्तु तथा सेवा प्रदायक निकायले उपभोक्ता हित विपरीत काम गरेको पाइएमा कडा कानूनी कारवाही गर्ने पनि बताउनु भएको छ। कार्ययोजना तयारी समितिमा नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद कुमार पौडेल, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी र उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतम लगायत रहनु भएको छ। हामीसँग खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँले सबैको मनसुनी रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरूले क्याम्पस प्रशासन समक्ष विभिन्न मागहरू राख्दै ध्यान आकर्षण गराएका छन्। 4 विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर आफ्ना माग पूरा नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। संयुक्त विज्ञप्ति मार्फत विद्यार्थी संगठनले शैक्षिक क्यालेण्डर अनुसार नियमित पठन पाठनको व्यवस्था हुनुपर्छ, विभिन्न संकाय अन्तर्गत कार्यक्रमकाहरूमा मनमानी ढंगले शुल्क वृद्धि भएकाले वैज्ञानिक शुल्क निर्धारण हुनुपर्ने माग गरेका छन्। विद्यार्थीले अपारदर्शी ढंगले वितरण गरेका छात्रवृत्तिलाई खारेज गरी त्रिभुवन विश्वविद्यालयको नियम अनुसार पारदर्शी ढंगले वितरण गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको कोषको विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन्।
प्रदेश 5 सरकारले तयार गरेको स्वास्थ्य नीतिका बारेमा नेपालगञ्जमा हिजो छलफल गरिएको छ। प्रदेश 5 सामाजिक विकास मन्त्रालयले आयोजना गरेको छलफलमा प्रदेश सरकारले तयार गरेको स्वास्थ्य नीति क्षेत्रका बारेमा छलफल गर्नका साथै सुझाव संकलन गरिएको हो। कार्यक्रममा स्वास्थ्य निर्देशक डाक्टर विनोद कुमार गिरीले स्वास्थ्य नीति 2076 मस्यौदाबारे चर्चा गर्नुभएको छ। मस्यौदामाथि सहभागीहरूले छलफल गर्नुका साथै आफ्ना सुझाव दिएका छन्। सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश 5 जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिन कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित नहुने गरी काम गरिरहेको दावी गर्नुभएको छ।
डडेलधुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका 8 जमरानीमा गम्भीर खालको झाडा पखालाको प्रकोप देखिएको छ। सुदूरपश्चिम प्रदेशका बहुतेक पूर्वाधार मन्त्री पठान सिंह बोहरा सहित डडेलधुराका प्रमुख, जिल्ला अधिकारी तथा सम्पूर्ण सुरक्षा निकाय परशुराम नगरपालिकाका नगर प्रमुख र चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको छ। डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले दूषित खाने पानीको कारण 3 गाउँमा प्रकोप फैलिँदा 85 बिरामी परेको बताउनु भएको छ। यस्तै साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्द कुमार यादवले सबै बिरामीमा गम्भीर खालको झाडा पखाला देखिएको बताउनु भएको हो। 1 गर्भवती, 7 बालबालिका र अन्य 73 गरी 81 संक्रमित भएको उहाँको भनाइ छ।
भरि खबरमा अब लागौं विदेशको खबरतिर। अमेरिकामा 19 छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई मृत्यु दण्ड दिइएको छ। टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा यो सहित 4 फाँसी दिइएको जनाइएको छ। अमेरिकी संचार माध्यम अनुसार 48 ल्यारीले अन्तिम समयसम्म पनि आफू निर्दोष रहेको दावी गरिरहे पनि उनीलाई सजाय दिएको हो। ल्यारीका वकिलहरूले पीड़ितको डीएनए सही नभएको जिकिर गरेका थिए।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। श्रीलंकामा हुने 19 मुनिको एसिया कप क्रिकेटका लागि रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ। सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टीममा पुनरागमन गर्न सफल हुनुभएको छ भने विशाल विक्रम केसी र तिलकराज भण्डारी बाहिरिनु भएको छ। यस्तै टोलीमा रित गौतम, पवन चरा, भीम सार्की, हरिबहादुर चौहान, त्यस्तै कुशल मल्ल, राशिद खान रहनु भएको छ। त्यस्तै गरी कमल सिंह एरी, सागर ढकाल, खड्ग बहादुर बोहरा, लोकेश बहादुर बम र प्रतिश जीसी पनि छन् हुनु भएको छ। यस्तै शनिबार श्रीलंका जाने नेपाली टोलीले स्थानीय टीमसँग केही अभ्यास खेल खेल्नेछ। एसिया कप भने 19 पदकबाट सुरु हुनेछ। नेपाल आयोजक श्रीलंकासँगै बंगलादेश र युएई समूह बीमा छन् भने समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान रहेका छन्। यस्तै प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले 20 पदकमा घरेलु टोलीसँग खेल्नेछ भने 22 पदकमा बंगलादेश र 24 पदकमा युएईसँग खेल्नेछ।
नेपालले एफसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको 5 स्थानका लागि आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। ललितपुरको आर्मी कवर हलमा दिउँसो 3:30 खेल शुरू हुनेछ। समूह चरणमा पराजित भएको नेपाल पहिलो जितका प्रयासमा रहनेछ। नेपालले समूह चरणमा खेलेका 2 खेल हारेको थियो भने अफगानिस्तानले 1 खेल जिते पनि 3 खेल हारेको थियो। अभ्यास खेलमा भने नेपालले अफगानिस्तानलाई 2 पटक हराउन सफल भएको थियो। प्रतियोगिताको उपाधिका लागि भने किर्गिस्तान र उज्बेकिस्तान भिड्ने भएका छन्। हिजो भएको खेलमा किर्गिस्तानले तुजिकिस्तानलाई र उज्बेकिस्तानले मालदिव्सलाई 3-0 सहज सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्। खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। विधान अघिसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
श्रीकृष्ण जन्माष्टमी आज विधिपूर्वक मनाइँदै सुदूरपश्चिममा गौरा पर्वको रौनक।
नेपाली कंग्रेसले कर्णाली प्रदेश स्तरीय महाधिवेशन प्रतिनिधिहरूका लागि थालेको 2 प्रशिक्षण वीरेन्द्रमा आज सकिँदै सरकारले बहुमतको दुरूपयोग गरेको नेता पौडेलको आरोप।
कर्णाली प्रदेशका 27% मात्र विद्युत सेवाको पहुँचमा। बर्दियामा बाघको आक्रमणबाट 1 महिलाको ज्यान गयो।
र 19 मुनिको एसिया कप क्रिकेटका लागि रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा। नेपाली टोली भोलि श्रीलंका जाने। हवस् तालीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु राउत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।